गुनाहों से मुझको बचाया इलाही, बुरी आदतें भी छोड़ाया इलाही, बुरी आदतें भी छोड़ाया इलाही।
प्यारे प्यारे भाइयों, आज मैं आपकी खिदमत में तबलीग मुस्तफ़ा सल्लल्लाहु तआला अलैहि वसल्लम और इस सिलसिले में जो कुछ आप पर इब्तिलाएं आई, जो आजमाइशें आई, जो तकालीफ आई, उनमें से चंद बातों का बयान करूंगा, जिससे हमें काश एहसास हो जाए कि हम तक जो दीन पहुंचा, जो इस्लाम पहुंचा, वो किस कदर तकलीफें और अजियतें बर्दाश्त हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने की, और फिर सहाबाए किराम ने तकलीफें उठाई, औलिया किराम तकलीफें उठाते रहे और हमें दीन पहुंचा। काश हमें अपनी नाकदरी का एहसास हो जाए। आप मेरे बयान को रस्मी तौर पर ना समाज फरमाइएगा बल्कि अपने ऊपर कुड़िएगा। हमारे आका मदनी मुस्तफ़ा सल्लल्लाहु तआला अलैहि वसल्लम ने राह इस्लाम में दावत इस्लाम की खातिर इस कदर तकालीफ शदीदा बर्दाश्त की, और हम कैसे बदनसीब लोग हैं, कैसे गाफिल लोग हैं कि हम सिर्फ राय दुनिया में तकलीफ उठा सकते हैं, लेकिन दीन के लिए, दीन की तबलीग के लिए हमारे पास किसी किस्म का कोई वक्त नहीं। उस जिंदगी पर हैत है जिस जिंदगी में अल्लाह के दीन की तबलीग के लिए कोई लम्हा ना निकल सके। तो प्यारे प्यारे इस्लामी भाइयों, मुबल्लिग का सबसे बड़ा और अहम मामला यह है कि मुबल्लिग अपने किरदार से तबलीग करता है। चुनाचे अल्लाह के महबूब दानाए गुयूब सल्लल्लाहु तआला अलैहि वसल्लम 40 साल तक अपना किरदार पेश करते रहे, और 40 साल जब इस दुनिया जाहिर में आप गुजार चुके, तो अब आपको अल्लाह तबारक व तआला ने नबूवत से सरफराज फरमाया। वैसे तो आदम का पुतला ना बना था जब भी वो दुनिया में नबी थे, है उनसे आगाज रिसालत सल्लल्लाहु तआला अलैहि वसल्लम। लेकिन महाराज ये के दुनिया में पैगाम पहुंचाने की जब इजाजत मिली और जाहिरी तौर पर सिलसिला वही शुरू हुआ, उस वक्त आपकी उम्र शरीफ 40 साल की हुई थी। अवाइल में आपने अपने करीब तरीन लोगों में तबलीग फरमाई। सबसे पहले तो वही का नुजूल होने पर बीबी खदीजतुल कुबरा रजी अल्लाह तआला अन्हा से तज़किरा किया, फिर वो हजरत वरका बिन नौफल उनके पास ले आई और उन्होंने भी आपकी नबूवत की तस्दीक फरमाई। लेकिन अभी दावत का सिलसिला शुरू नहीं हुआ था, फिर भी वरका बिन नौफल के बारे में ये लिखा गया किताबों में कि आप मुसलमान हो गए, क्योंकि आप ईसा अलैहिस्सलाम के दीन पर कारबंद थे, कुफ्र और शिर्क से पाक थे, और फिर नबी अलैहिस्सलाम की नबूवत की आपने तस्दीक कर दी। लेकिन चूंकि दावत नहीं दी थी सरकार ने उस वक्त, तो इसलिए सबसे पहले बड़े आदमियों में सिद्दीक अकबर रजी अल्लाह तआला का नाम है। सबसे पहले सैयदना सिद्दीक अकबर रजी अल्लाह तआला ने मर्दों में लब्बैक कही। खवातीन में सबसे पहले सैयदतुना खदीजतुल कुबरा रजी अल्लाह तआला अन्हा ईमान लाई, और बच्चों में सबसे पहले मौलाए कायनात मौला मुश्किल कुशा अलीजुल मुर्तदा करमल्लाहु तआला वजहुल करीम मुसलमान हुए। तो बहरहाल इस तरह करीबी लोगों में सिलसिला तबलीग का जारी हुआ था। वरका बिन नौफल ने आपको तसल्लियां भी दी और आपके बारे में पेशीन गोइयां भी फरमाई कि आपको, मतलब आपकी कौम बिलाखिर अपने शहर से निकलने पर भी मजबूर करेगी, आप पर जुल्म सितम की खूब आंधियां चलेंगी, आए काश उस वक्त में जिंदा होता और जवान भी होता, बल्कि बाजों ने आपको सहाबा में भी शुमार किया है। तो अब आपने शुरू में तो अपनों में तबलीग फरमाई, तो इस सिलसिले में मैंने नाम लिया आपको सिद्दीक अकबर खदीजतुल कुबरा मौला मुश्किल कुशा, ये ईमान लाए, और गुलामों में सबसे पहले हजरत सैयदना ज़ैद इब्ने हारिसा रज़ी अल्लाह तआला अन्हु को लेकर सफर ताइफ में भी हजरत ज़ैद साथ थे आपके। फिर कुछ अरसे के बाद आपको इजाजत मिली के अब दावत आम इस्लाम की दी जाए, तो सरकार कोहे सफा पर तशरीफ लाए और आपने हिकमत अमली से काम लिया और इरशाद फरमाया कि अगर मैं ये कहूँ कि इस पहाड़ के पीछे दुश्मन तुम्हारी घात में है, क्या तुम लोग मान लोगे? तो लोगों ने बयक जबान ये कहा, हमने आपको हमेशा सादिक और अमीन पाया है। तो इस तरह जब उनको सरकार ने, मतलब यानी के वर्बल लॉक जिसको कहते हैं, यानी के अल्फाज में उनको, मतलब यानी के कायल कर लिया, तो फिर आपने इस्लाम की दावत दी और महबूदा ने बातिल का रद्द किया और खुदा वहदहु ला शरीक की वहदानियत का बयान फरमाया। उस वक्त ये लोग जो थे ये मजाक उड़ाते हुए मुंतशिर हो गए। अब सिलसिला तबलीग अल ऐलान शुरू हो गया, और ये हमेशा से दस्तूर है कि वही बात بات انسان کو اچھی لگتی ہے کہ جو اس کے نفس کے مطابق ہو، اگر نفس کے مطابق نہ ہو تو اس کو اچھی نہیں لگتی۔ یہ عموماً مطلب ہے کہ انسانی فطرت ہے، اور آج کل بھی ہے، مسلمانوں کا بھی اب تو یہ حال ہے کہ اگر ان کے نفس کو کوئی بات گرا گزرتی ہے تو وہ ان کی سمجھ میں نہیں آتی، خواہ وہ قرآن و حدیث سے بیان کی جائے لیکن ان کی سمجھ میں یہ بات نہیں آتی۔ یہ تو عام طور پر مطلب جو پڑھے لکھے جاہل ہوتے ہیں یہ عموماً کہتے ہیں کہ جی اسلام بہت مطلب آسان مذہب ہے، یہ مولاناؤں نے بہت سخت بنا دیا ہے۔ نعوذ باللہ، ایسی بات نہیں ہے۔ اگر مولانا کا قصور ہے تو اتنا قصور ہے کہ وہ آیت پڑھتا ہے یا حدیث سناتا ہے، اور یہ مطلب پڑھے لکھے لوگوں کی سمجھ میں بسا اوقات بات نہیں آتی۔ یہ عام طور پر مطلب داڑھی مت رکھو، ماڈرن لباس پہنو، یہ کرو وہ کرو، اسلام بہت آسان مذہب ہے۔ انسان کی بہرحال فطرت ہے کہ وہ اپنے نفس پر جو بات گرا گزرتی ہے اس کو وہ ریفیوز کر دیتا ہے اور اس کو مسترد کر دیتا ہے۔ چنانچہ یہ نفس پر بڑی گرا گزری لوگوں کے کہ ہمارے باپ دادا جن بتوں کو پوچھتے چلے آ رہے ہیں ہم ان کو پوجنا کیسے چھوڑیں، یہ کیسے ہو سکتا ہے؟ اس خدا کی پرستش کریں کہ جو ہمیں نظر تک نہیں آتا، یہ ان کی عقل میں نہیں آیا، تو اس لیے وہ مخالف ہو گئے۔ اب سرکار کی تبلیغ کا سلسلہ زور پکڑتا گیا اور مخالفت کا شور بھی زور پکڑتا گیا، یہ حقیقت ہے۔ جب جب مطلب یعنی کہ دین کا کسی نے بیڑا اٹھایا تبلیغ کی تو اس کے خلاف مخالفت تو ہوتی، ہر نبی کے خلاف شورشیں ہوئی، مخالفتیں ہوئی، تو بہرحال یہ کہ مخالفت کا سلسلہ بھی شروع ہوا اور اب لوگوں کو اور زیادہ اشتعال پیدا ہوا اور سرکار کے خلاف وہ مطلب طرح طرح سے اذیتیں پہنچانے کے منصوبے بنانے لگے۔ ان میں آپ کا چچا ابو لہب، جو آپ کا چچا تھا، یہ بھی بدبخت جو تھا یہ پیش تھا اور آپ کو یہ بہت تکلیفیں دیتا تھا اور بہت ستاتا تھا، اور اس کی بیوی ام جمیل جو تھی یہ بھی بہت سخت مطلب کافرہ تھی اور کانٹے دار جھاڑیاں چن کے لے آتی اور راہ مصطفیٰ میں بچھا دیتی۔ صلی اللہ، ابو لہب بہت زیادہ ہمارے پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم کو تکلیف دیا کرتا۔ دوسرا ایک آپ کا پڑوسی تھا عقبہ بن ابی معیط، یہ بھی شب و روز آپ کو تکالیف پہنچانے میں سرگرم عمل رہتا۔ اے پیارے پیارے اسلامی بھائیوں، یہ ہمارے آقا جو تھے صلی اللہ تعالیٰ علیہ وسلم عظمت کے پہاڑ، صبر و رضا کے پیکر ہیں۔ ہمارے آقا صلی اللہ تعالیٰ علیہ وسلم کے قدم کبھی بھی نہ ڈگمگائے، یہاں تک کہ آپ کو اس قدر تکلیفیں دی گئیں۔ طارق بن عبداللہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ابتدائے اسلام میں ایک بار سوق دجانہ کی طرف گیا تو میں نے ایک عرب کو دیکھا جو بزبان فصیح یہ فرما رہے ہیں، قولوا لا الہ الا اللہ، اے لوگوں کہو کہ اللہ کے سوا کوئی عبادت کے لائق نہیں۔ دوسرا ایک شخص اس لا الہ الا اللہ کی دعوت دینے والے کے پیچھے پیچھے چلا رہا تھا اور لوگوں کو منع کرتا تھا کہ یہ جو لا الہ الا اللہ کی دعوت دے رہا ہے یہ آدمی صحیح نہیں ہے، معاذ اللہ، اس کی بات مت سنو، اس کا کلام مت سنو۔ اتنا کہنے کے بعد طارق بن عبداللہ کہتے ہیں کہ اتنا کہنے کے بعد اس شخص نے ایک پتھر اٹھایا اور لا الہ الا اللہ کی دعوت دینے والے کے مبارک سر پر اس نے دے مارا، تو سر اقدس جو تھا وہ شکستہ ہو گیا اور اس سے خون کا فوارہ ابل پڑا، اور وہ حسین و جمیل شخص جو لا الہ الا اللہ کی دعوت دے رہا تھا خون اس کے ٹخنوں تک مطلب پہنچ گیا، اس قدر خون بہا۔ تو میں نے پوچھا یہ کون لوگ ہیں، میں جانتا نہیں تھا، نہ کلمے کی دعوت دینے والے وہ جانتا تھا نہ پتھر مارنے والے وہ جانتا تھا، تو میں نے معلومات کی کہ یہ کون لوگ ہیں، تو مجھے کسی نے بتایا کہ یہ فلا پوش جوان جو لا الہ الا اللہ کی دعوت دے رہا ہے اس کا نام محمد بن عبداللہ ہے صلی اللہ تعالیٰ علیہ وسلم و رضی اللہ تعالیٰ عنہ، اور یہ خاندان قریش سے تعلق رکھتے ہیں اور اللہ کی طرف دعوت دیتے ہیں۔ یہ کہتے ہیں کہ صرف اللہ کو مانو جس نے سب کو پیدا کیا ہے، اور اپنے ہاتھوں سے بنائے ہوئے بتوں کی پوجا مت کرو، اور جو اس کے پیچھے جس نے پیچھا کیا اور پتھر مارا یہ اس کا چچا ہے، اس کا نام ابو لہب ہے۔ اکثر سنادید قریش، رئیسان قریش اس معاملے میں اس ابو لہب کے معاون ہیں، ساتھی ہیں، اور اس نوجوان کا کام یہ ہے کہ جو لوگ موسم حج وغیرہ میں آتے ہیں ان کو یہ اللہ کی طرف بلاتا ہے اور اسلام کی دعوت دیتا ہے، لیکن یہ اس کا چچا جو ہے ان لوگوں کو بھی روکتا ہے اور ان میں ان کے خلاف تنفر پھیلاتا ہے، نفرت کی آگ بھڑکاتا ہے، اور یہ تمام مخالفین کبھی ان کو جادوگر بتاتے ہیں، کبھی شاعر کہتے ہیں، کبھی کاہن یعنی نجومی مشہور کرتے ہیں، تو کبھی مجنون کہتے ہیں۔ کسی اور موقع پر ایک بار میرے آقا مدنی مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم خانہ کعبہ کا طواف کرنے کے لیے تشریف لے آئے۔ آپ ابھی طواف شروع کرنا ہی چاہتے تھے کہ ان کفار نانجار نے مل کر یک بارگی میرے میٹھے آقا مدنی مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم پر چاروں طرف سے حلہ بول دیا اور یہ بکتے ہوئے آگے بڑھے کہ تو ہی وہ ہے جو ہمارے آبا و اجداد کو ہم کو اور ہمارے خداؤں کو برا کہتا ہے. سرکار نے کیا فرمایا کہ ہاں میں ہی تمہیں سچی تبلیغ کرتا ہوں اور تمہارے بتوں کو چھوڑنے کی دعوت دیتا ہوں, ایک اللہ سے رشتہ چھوڑنے کی دعوت دیتا ہوں. اس طرح کی نے کہ بیان کیا آپ نے. اتنے میں ایک خبیث نے اپنی چادر حضور پرنور شافع یوم النشور صلی اللہ تعالی علیہ وسلم کے گلوئے پرنور میں ڈال کر لپیٹی, گلے مبارک میں چادر ڈال کر لپیٹی, یہاں تک کہ آپ کا سانس مبارک رکنے لگا. حضرت سیدنا ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ وہاں موجود تھے. جب انہوں نے یہ حالت دیکھی تو ان سے برداشت نہ ہوا اور پکارنے لگے, اے ظالموں کیا اس مقدس ہستی کو مارتے ہو جو بلند آواز سے توحید کی تبلیغ کرتا ہے اور کہتا ہے کہ اللہ ایک ہے اور روشن معجزات دکھاتا ہے؟ جب ان لوگوں نے ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو حمایت کرتا دیکھا تو پھر سرکار کو چھوڑ کر صدیق اکبر رضی اللہ تعالیٰ عنہ پر جھپٹے اور بہت مارا, یہاں تک کہ صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے سر مبارک کو زخمی کر دیا. تو بہرحال ہمارے پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم ظلم و ستم سہتے رہے اور تبلیغ حق کرتے رہے. اے میرے نادان اسلامی بھائیو, سوچو تو صحیح, اللہ کے محبوب کو سنگ باری میں اور پتھروں کی بارشوں میں بھی دین کی تبلیغ کریں. اور ہائے افسوس, ہم پر لوگ حالانکہ پھول نچھاور کرتے ہیں, پھول برساتے ہیں, پھر بھی ہم تبلیغ نہیں کرتے. ارے ان کی گردن پر تو اونٹ کی اوجھڑی ڈال دی جاتی پھر بھی وہ تبلیغ سے باز نہ آتے. ہائے افسوس, ہمارے گلے میں لوگ پھولوں کا ہار ڈالتے ہیں پھر بھی ہم سے تبلیغ نہیں ہوتی.
گناہوں سے مجھ کو بچایا الہی, بری عادتیں بھی چھوڑایا الہی, بری عادتیں بھی چھوڑایا.